यो रेडियो नेपाल हो। अब श्रेया नेपालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी दलीय राजनीतिमा फर्कन नहुने एमालेको निष्कर्ष। आफू राजनीतिमा सक्रिय भइसकेको भण्डारीद्वारा स्पष्ट। प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरूको प्रश्नको जवाफ दिनुहुने। संघीय निजामती विधेयक र नेपाल नागरिकता दोस्रो संशोधन विधेयक दफावार छलफलका लागि विधान व्यवस्थापन समितिमा पठाउन राष्ट्रिय सभाबाट स्वीकृति। मुलुकको राजनीति बीपी कोइरालाले अपनाएको राष्ट्रिय नीतिको जगमा उभिएको सभापति शेरबहादुर देउवाको भनाई। आज 43 पुष्पलाल स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै। र शैक्षिक वैज्ञानिक र सांस्कृतिक सम्बन्धी संयुक्त राष्ट्रसंघीय निकाय युनेस्को संघको आबद्धताबाट बाहिरिने अमेरिकाको निर्णय।
नेपाल टेलिकमको सहुलियत दरका प्याकेजहरू खरिद गर्न *14## डायल गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। नेपाल कम्युनिष्ट पार्टी एमाले राष्ट्राध्यक्ष र नेपाली सेनाको परमाधिपति समेत भइसकेको पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी दलीय राजनीतिमा फर्कन नहुने निष्कर्ष निकालेको छ। एमालेको हिजो सम्पन्न केन्द्रीय कमिटिको बैठकले संविधानको पालना गराउने राष्ट्राध्यक्ष भइसकेको र गणतन्त्रको प्रतीकलाई दलको कार्यकर्ता र नेता बनाउने विषय सुहाउँदो नभएको निष्कर्ष निकालेको पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले पार्टीको सक्रिय राजनीतिमा फर्कने निर्णय गरेपछि राष्ट्रिय राजनीतिमा बहस भइरहेको छ। बैठकले 70 वर्षको उमेर हद र दुई कार्यकालको सीमालाई पनि हटाएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई आगामी कार्यकालका लागि पनि पार्टी अध्यक्ष बन्ने बाटो खुला गरिदिएको छ। यो निर्णयले आगामी भदौमा हुने विधान अधिवेशनले पारित गरेपछि कार्यान्वयनमा आउने एमाले जनाएको छ। यसअघि सम्पन्न सचिवालय पोलिट ब्यूरो र हिजो सम्पन्न केन्द्रीय कमिटी बैठकमा बोल्ने अधिकांश नेताहरूले पार्टीको अबको ध्यान मिशन 84 जानुपर्ने र त्यसका लागि अध्यक्ष ओलीको नेतृत्वमा अघि बढ़नुपर्ने सुझाव दिनुभएको थियो। पार्टी केन्द्रीय कमिटी बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले विद्यादेवी भण्डारी अब पार्टी नेता भन्दा पनि सम्माननीय पूर्व राष्ट्रपति भएको स्मरण गराउनुभयो। प्रचार विभाग प्रमुख गौतमका अनुसार पूर्व राष्ट्रपति भण्डारीलाई पार्टीमा आउन नदिने निर्णयका विपक्षमा उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे र युवराज गेवाली तथा स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले असहमति जनाउनु भएको थियो। बैठकले उपाध्यक्ष पौडेलको विधान संशोधन प्रतिवेदन र महासचिव पोखरेलको संगठनात्मक प्रस्ताव प्रतिवेदन सर्वसम्मत पारित गरेको छ। बैठकले 15 पदाधिकारी र पोलिट ब्यूरो सहित 251 केन्द्रीय सदस्य बनाउने बैठकले निर्णय गरेको एमाले जनाएको छ। बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलको विधान संशोधन प्रतिवेदन र महासचिव शंकर पोखरेलको संगठनात्मक प्रस्ताव प्रतिवेदनमाथि 264 जनाले पोलिट ब्यूरो सहित केन्द्रीय सदस्यले धारणा राख्नु भएको थियो। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले भने आफू राजनीतिमा सक्रिय भइसकेको स्पष्ट पार्नु भएको छ। हिजो आफ्नै निवासमा पत्रकारहरूसँग कुराकानी गर्नुहुँदै आफूले यसअघि नै एमालेको सदस्यता नवीकरण गरी जनताको सेवामा जीवन समर्पित गर्ने घोषणा गरिसकेको जानकारी दिनुभयो। आफूलाई रोक्न विभिन्न खेल भए पनि त्यो सफल नहुने दावी उहाँले गर्नुभयो। राष्ट्रिय सभाको हिजोको बैठकले संघीय निजामती सेवा विधेयक 2080 र नेपाल नागरिकता दोस्रो संशोधन विधेयक 2081 दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ। बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती नेउपानेले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त संघीय निजामती सेवा विधेयक 2080 दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भनी गर्नुभएको प्रस्ताव सभाको सर्वसम्मतिले स्वीकृत गरेको हो। विधेयकमा राष्ट्रिय सभाका 43 सदस्यहरूले एकल र संयुक्त गरी 16 संशोधन प्रस्ताव दर्ता गराउनु भएको छ। यस्तै बैठकमा गृहमन्त्री रमेश लेखकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता दोस्रो संशोधन विधेयक 2081 दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भनी गर्नुभएको प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ। यस्तै राष्ट्रसभाको हिजोको बैठकमा सांसदहरूले उठाउनु भएको प्रश्नको जवाफ दिनुहुँदै गृहमन्त्री रमेश लेखकले भूकम्प गएर पुनर्निर्माणको काम भइरहेका जिल्लाहरूमा भूकम्प पीड़ितका लागि तीव्र रूपमा स्थायी आवासको प्रबलीकरण पुनर्निर्माण तथा पुनर्स्थापना गर्न सरकार सशक्त ढंगले लागिरहेको बताउनु भएको छ। मन्त्री लेखकले जाजरकोट भूकम्पका पीड़ित निजी आवास निर्माणका लागि हालसम्म 3,95,63,50,000 रूपियाँ वितरण भइसकेको जानकारी गराउनुभयो। यस्तै बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले सांसदहरूले उठाउनु भएको प्रश्नको जवाफ दिनुहुँदै भेरी करिडोरको जाजरकोट डोल्पा खण्डमा पर्ने 13 पुलहरूमध्ये 5 पुल आगामी 2 वर्षभित्र सम्पन्न हुने गरी निर्माण भइरहेको जानकारी गराउनुभयो। मन्त्री दाहालले चालू आर्थिक वर्षदेखि शुरू भएर आगामी 3 वर्षभित्र रिजीगार्ड खोला, चुगार्ड खोला, उसुम खोला, गल्लीगार्ड खोला लगायतका 8 भेरी करिडोर अन्तर्गतका पुल निर्माण गरिने योजना रहेको बताउनुभयो। यसअघि बैठकमा सांसदहरूले जलवायु परिवर्तनले पारिरहेको प्रभाव, बाढ़ी पहिरोको क्षति, मध्य सुक्खाग्रस्त बनिरहेको लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनु भएको थियो। राष्ट्रसभाको अर्को बैठक यही साउन 11 आइतबार दिउँसो सभा 1 बजेपछि बस्नेछ। प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरूले सोध्नु भएको प्रश्नको जवाफ दिनुहुने कार्यसूची रहेको छ। बैठक दिउँसो 1 बजेपछि बस्नेछ। बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रिय सभामा उत्पत्ति भएको पानी जहाज संचालन तथा व्यवस्थापन विधेयक 2081 विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्नुहुनेछ। त्यस्तै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले विश्व व्यापार संगठनको मत्स्य उद्योगमा सहुलियत सम्बन्धी सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ। त्यस्तै आजै 3 संसदीय समितिको बैठक बस्दैछ। सार्वजनिक लेखा समिति, विधायन व्यवस्थापन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ। लेखा समितिमा जगदुल्ला जलविद्युत आयोजनाको निर्माण सम्बन्धी उजुरी उप छलफल हुनेछ। यस्तै नेपाल सरकारका सचिवसँग गर्ने संयुक्त बैठकको मिति निर्धारण गर्ने प्रस्ताव छ। विधायन व्यवस्थापन समितिमा जलस्रोत विधेयक 2081 दफावार छलफल गर्ने कार्यसूची छ। संघीयता सबलीकरण समितिमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतका राष्ट्रिय गौरवका आयोजनाको कार्यान्वयन प्रगति अवस्था समस्या समाधानका लागि भएका प्रयास र समितिसँगको अपेक्षाका बारेमा छलफल हुनेछ। प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग सिडकाका अध्यक्ष चेन सियाओदोङ नेतृत्वको प्रतिनिधि मण्डलले हिजो शिष्टाचार भेट गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध, अर्थ मन्त्रालयमा हिजो भएको द्विपक्षीय समझदारी र विगतमा दुई मुलुकबीच उच्चस्तरीय भ्रमणका अवसरमा भएका विकास सहकार्यका सम्झौताको कार्यान्वयन लगायत विषयमा छलफल भएको थियो। प्रधानमन्त्री ओलीले नेपाल र चीनबीच लामो र मित्रवत सम्बन्धको चर्चा गर्दै नेपाल एक चीन नीति प्रतिबद्ध रहेको दोहोर्याउनुभयो। उहाँले हालैको आकस्मिक बाढ़ीका कारण ध्वस्त रसुवागढ़ी नाकामा आवश्यक संरचना निर्माणमा चीनले दिएको प्राथमिकताका लागि धन्यवाद दिँदै नेपाली पक्षबाट पनि आवश्यक तदारुकता दिएको बताउनुभयो। नेपाल कम्युनिष्ट पार्टी नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको 47 स्मृति दिवस आज देशभर मनाइँदैछ। विक्रम सम्बत 1981 असार 15 गते रामेछापको भंगेरीमा जन्मिनु भएका पुष्पलाल श्रेष्ठको 2035 साउन 7 गते भारतको गोविन्द वल्लभ पन्त अस्पतालमा उपचारका क्रममा निधन भएको थियो। कम्युनिष्ट घोषणा पत्र लेखेपछि उहाँकै नेतृत्वमा 2006 साल वैशाख 10 गते नेपाल कम्युनिष्ट पार्टी नेकपा स्थापना भएको हो। पार्टीको घोषणा पत्रमा पुष्पलालले नेपाली क्रान्ति नौलो जनवादको बाटोबाट अघि बढ्नुपर्ने कुरा अघि सार्नु भएको थियो। मुलुकको हितका लागि नेपाली कांग्रेस र वामपन्थीहरूबीच सहकार्य हुनुपर्नेमा उहाँले जोड़ दिनुभएको थियो। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको राजनीति बीपी कोइरालाले अपनाएको राष्ट्रिय नीतिको जगमा उभिएको बताउनु भएको छ। 43 बीपी स्मृति दिवसका अवसरमा हिजो काठमाण्डुमा आयोजित कार्यक्रममा सभापति देउवाले जीवनभर देश र जनताका लागि सर्वस्व दिएर अविचलित रूपमा लोकतन्त्रको पक्षमा बीपी कोइराला उभिएको स्मरण गर्नुभयो। बीपी स्मृति अस्पताल, बीपी स्मृति प्रतिष्ठान र कांग्रेसको खेलकुद विभागद्वारा हिजो संयुक्त रूपमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले जननायक बीपी कोइरालाको प्रजातान्त्रिक समाजवादको विचार नेपालमा मात्र नभई विश्वका लागि सान्दर्भिक भएको बताउनुभयो। नेपाली कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले विभिन्न पृष्ठभूमिबाट निर्माण भएको सरकारले जनताको इच्छा र चाहना अनुसार काम गर्नुपर्ने बताउनुभयो। नेपाली कांग्रेसका सहमहामन्त्री डाक्टर प्रकाश शरण महतले देश र जनता बलियो हुनुपर्छ भन्ने मान्यता बीपीको रहेको धारणा राख्नुभयो। यस्तै बीपी स्मृति दिवसको अवसरमा हिजो बीपी आत्मवृत्तान्तका कथा पुस्तक सार्वजनिक गरिएको छ। प्रतिनिधि सभा अन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको हिजो बसेको बैठकमा मीडिया काउन्सिल विधेयकमाथि संशोधनकर्ता सांसदहरूसँग छलफल सकिएको छ। बैठकमा 16 संशोधनकर्ता सांसदहरूले पत्रकारिताको विकास र संरक्षण गर्ने नियमनकारी भूमिकामा विधेयक केन्द्रित हुनुपर्नेमा जोड़ दिनुभएको छ। बैठकमा सांसदहरूले विज्ञ सहितको स्वायत्त सिफारिश समिति मार्फत काउन्सिल अध्यक्षको नियुक्त हुनुपर्ने, गलत भ्रामक सूचना तथा समाचार प्रकाशन प्रसारण हुँदा जाँचबुझ गर्ने उजुरी डेस्कको व्यवस्था गरिनुपर्ने, पत्रकारिता गर्ने व्यक्तिको निश्चित योग्यता तोकिनुपर्ने लगायतका विषयमा संशोधन प्रस्ताव गर्नुभयो। कानून न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले मानवाधिकारको प्रवर्धन गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानवाधिकार समितिको हिजो बसेको बैठकमा उहाँले राष्ट्रिय मानवाधिकार आयोगले दिएको सिफारिशलाई सरकारले प्राथमिकताका साथ कार्यान्वयन गर्ने बताउनुभयो। मन्त्री चौरसियाले मानवाधिकारसँग सम्बन्धित ऐन कानूनलाई समयानुकूल बनाउने प्रक्रिया अघि बढ़िरहेको र त्यसको कार्यान्वयन पक्षमा सरकारले ध्यान दिएको बताउनुभयो। बैठकमा आयोगका अध्यक्ष तप बहादुर मगरले मानवाधिकार कार्यान्वयनको क्षमता अभिवृद्धि गर्दै लैजानुपर्नेमा जोड़ दिँदै यसमा सरोकार वालाबीच सहकार्य आवश्यक रहेको बताउनुभयो। महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवल किशोर शाह सुडीले वैदेशिक रोजगारीको सिलसिलामा शोषणमा परेका महिला श्रमिकहरूको उद्धारका लागि कूटनीतिक समन्वयको काम भइरहेको बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको हिजो बसेको बैठकमा मन्त्री सुडीले सामाजिक सुरक्षालाई प्रभावकारी बनाउन रोजगारीमा जाने श्रमिकहरूलाई कानूनी प्रक्रिया पूरा गरेर मात्र जान आग्रह गर्नुभयो। बैठकमा वैदेशिक रोजगार विभागका महानिर्देशक कमल प्रसाद भट्टराईले व्यक्तिगत र अवैध रूपमा विदेशी नै श्रमिक बढ़ी शोषित हुने भएकाले कानूनी तथा संस्थागत प्रक्रियाबाट मात्र जान सुझाव दिनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले जति सक्दो छिटो 5G नेटवर्क सुचारू गर्न नेपाल टेलिकम र नेपाल दूरसंचार प्राधिकरणलाई निर्देशन दिनुभएको छ। मन्त्रालयमा हिजो नेपाल टेलिकम र नेपाल दूरसंचार प्राधिकरणको 2082-83 वार्षिक बजेट तथा कार्यक्रमबारे को छलफलमा मन्त्री गुरूङले 4G विस्तार व्यापक बनाउँदै 5G नेटवर्कको थालनी तत्कालै गर्न निर्देशन दिनुभएको हो। मन्त्री गुरूङले इन्टरनेट र टेलिफोनमा समस्या आउँदा सरकारको डिजिटल फ्रेमवर्कको उद्देश्य सार्थक हुन कठिन हुने, जनताले सेवाको भाव महसुस गर्नबाट वञ्चित रहने, डिजिटल सुशासन कायम गर्न चुनौती देखा पर्ने हुँदा दूरसञ्चार विस्तारमा ढिलासुस्ती नगर्न आग्रह गर्नुभयो। राष्ट्रपति रामचन्द्र पौडेलले नेशनल ल्याण्ड कभर म्याप 2020-2022 राष्ट्रिय भू ढकान नक्सा हिजो राष्ट्रपति भवन शीतल निवासमा सार्वजनिक गर्नु भएको छ। वन तथा वातावरण मन्त्रालय वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रद्वारा प्रकाशित सो भूक्षेत्र नक्सा केन्द्रका निर्देशक डाक्टर राजेन्द्र केसीले राष्ट्रपति पौडेललाई प्रदान गर्नुभएको थियो। सो अवसरमा राष्ट्रपति पौडेलले नक्सा र कागजमा भए जस्तै फिल्डमा पनि जंगल कायम हुनुपर्ने बताउनुभयो। गृहमन्त्री रमेश लेखकले सरकार विपद प्रतिकार्य खोज उद्धार र राहत लगायत काममा अत्याधुनिक प्रविधि प्रयोग गर्ने अवस्थामा पुगेको बताउनु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल मानवरहित विमान ड्रोन संघबीच हिजो मन्त्रालयमा भएको समझदारी पत्रमा हस्ताक्षर कार्यक्रममा गृहमन्त्री लेखकले विपद प्रतिकार्यका क्रममा खोज उद्धार र राहत औषधि र पानी लगायत ड्रोन मार्फत पुर्याउन सकिने अवस्था बनेको बताउनुभयो। गृहमन्त्री लेखकले विपद प्रतिकार्य र व्यवस्थापनका लागि सरकार र निजी क्षेत्र हातेमालो गरेर अगाडि बढ़ने काम भइरहेको बताउनुभयो। संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अरियालले विपदको समयमा सूचनाको महत्व सामान्य अवस्थामा भन्दा धेरै हुने हुँदा सूचनालाई भरपर्दो र विश्वसनीय बनाउन सम्बद्ध सबै पक्ष संवेदनशील र सक्रिय बन्नुपर्ने बताउनु भएको छ। विपद सूचना प्रणालीमा आवश्यक सुधारका पक्षहरूबारे समीक्षा गर्न संचार तथा सूचना प्रविधि मन्त्रालय र बीबीसी मीडिया एक्सनको संयुक्त आयोजनामा हिजो सम्पन्न कार्यशालामा सचिव अर्यालले विपदको पूर्व सूचना प्रसारणलाई प्रभावकारी बनाउन मन्त्रालयले समन्वय गर्ने बताउनुभयो। गुल्मीमा करिब 200 बस्ती बाढ़ी पहिरोको उच्च जोखिममा रहेका छन्। जिल्ला विपद पूर्व तयारी तथा प्रतिकारी योजना 2082 अनुसार जिल्लाका 200 जति ठाउँ बाढ़ी र पहिरोको जोखिममा रहेको तथ्याङ्क सार्वजनिक गरेको छ। जिल्ला विपद व्यवस्थापन समितिले जिल्लामा वर्षातको समयमा बाढ़ी र पहिरोबाट 22,000 भन्दा बढ़ी नागरिक प्रभावित हुने अनुमान गरेको छ। त्यस अन्तर्गत मुसिकोट नगरपालिकाका बाढ़ी पहिरोबाट जिल्लामा सबैभन्दा धेरै जोखिम अवस्थामा रहेको छ। बाँकेमा रासायनिक मलको प्रयोग घटाउँदै प्रांगारिक खेतीमा किसानलाई प्रेरित गर्न गडेउला प्रयोग गरी मल उत्पादनमा जोड़ दिन थालिएको छ। स्थानीय सरकारले पनि किसानलाई गडेउला खेतीका लागि तालिमसँगै प्राविधिक सहयोग गरिरहेका छन्। नेपालगंजबाट संवाददाता नवीन गिरीको रिपोर्ट।
राप्ती सोनारी गाउँपालिका वडा नम्बर 6 का बन्धुराम थारूले 2 वर्षदेखि गडेउला खेती गरिरहनु भएको छ। प्रांगारिक गडेउला मल उत्पादनका लागि तल्लीन थारू रासायनिक मलले माटोको उर्वरा शक्तिमा रास ल्याउने भएकाले प्रांगारिक गडेउला मल खेतीका लागि उपयुक्त हुने बताउनुहुन्छ।
धेरै राम्रो हो यो काम। रासायनिक मलबाट यो माटोको उर्वरक शक्ति पनि कमजोर हुने, माटो बिगार्ने र उत्पादन पनि कम हुने, यो मलले उत्पादन पनि बढी हुने, राम्रो बालीहरू फल्ने, यो चाहिँ राम्रो हुन्छ।
राप्ती सोनारी गाउँपालिकाले प्रांगारिक मल उत्पादनका लागि गडेउला खेतीमा प्रोत्साहन गर्ने नीति लिएको छ। वडा नम्बर 6 का 10 जना किसानलाई गडेउला खेतीका लागि तालिम दिइएको थियो। तीमध्ये 3 जना किसानलाई आर्थिक र प्राविधिक सहयोग पनि गरिएको छ। वडा नम्बर 6 की वडा सदस्य लक्ष्मी थारू,
गडेउला खेतीको लागि हामीले 10 जना किसानलाई तालिम गरायौं। त्यसमध्ये हामीले 3 जना किसानलाई गडेउला खेतीको लागि व्यवस्थापन गर्नको लागि 2.5 लाख भौतिक संरचनाको लागि छुट्याएको थियौं।
गडेउलाबाट मल उत्पादन र त्यसको प्रयोगबाट किसानले लाभ प्राप्त गरे कृषि उत्पादनमा परिणाम राम्रो आउने विश्वास गरिएको छ। प्रांगारिक मल उत्पादनमा राप्ती सुनारी गाउँपालिकाले तालिम र प्राविधिक सहयोग गरिरहेको छ। राप्ती सुनारी गाउँपालिकाका अध्यक्ष तप्त बहादुर पौडेल,
प्रांगारिक मल उत्पादनमा पालिकाले यसको प्राविधिक सहयोग गरिरहेको छ। सँगसँगै सदानन्द राधाकृष्ण गौशाला भनिन्छ, त्यो गौशालामा पालिकाले पूर्वाधारमा सहयोग गरिरहेको अवस्था पनि छ। मलमा अनुदानको व्यवस्थापन पनि गरिरहेको अवस्था छ।
कृषकहरूले उत्पादन गरेको प्रांगारिक मलको बजारीकरणका लागि पनि गाउँपालिकाले सक्दो सहयोग गर्ने जनाएको छ। प्रमुख प्रशासकीय अधिकृत दान बहादुर आईडी
आवश्यकता परे खण्डमा बजारीकरणका निमित्त गाउँपालिकाले सक्दो सहयोग गर्ने कुरामा अनुरोध गर्न चाहन्छु।
गडेउलालाई जैविक फोहोर खुवाएर मल बनाउनका लागि गडेउला पालन गर्ने कामलाई गडेउला खेती भनिन्छ। यस प्रविधिद्वारा तयार पारिएको मललाई नै गडेउला मल भनिएको हो। यसरी उत्पादित मलमा नाइट्रोजन, फस्फोरस र पोटासियमको मात्रा सन्तुलित रूपमा हुने र रासायनिक मल भन्दा कम लागत र खर्चमै तयार गर्न सकिन्छ। नवीन गिरी, रेडियो नेपाल, नेपालगंज।
जंगली च्याउ खाएर रूकुम पूर्वमा एक बालकको मृत्यु भएको छ भने तीनजना बिरामी परेका छन्। जिल्लाको भूमे गाउँपालिका पाँच सेराबाङकी 35 वर्षीय राजकुमारी सुनार, उनकी छोरी 9 वर्षीय आयुषा, 6 वर्षीय भाग्यरेखा, 3 वर्षीय छोरा योजन च्याउ खाएर बिरामी भएकोमा योजनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। कञ्चनपुरको कृष्णपुर नगरपालिकाले घर दैलोमै पुगेर स्वास्थ्य सेवा दिने गरी सञ्चालन गरेको नागरिकसँग मेयर कार्यक्रम प्रभावकारी बनेको छ। आर्थिक वर्ष 2081-82 मात्रै 32,000 भन्दा बढ़ीले यो सेवा लिएको नगरपालिकाले जनाएको छ। कञ्चनपुरबाट संवाददाता हरिश्चन्द्र बागको रिपोर्ट।
कञ्चनपुरको कृष्णपुर नगरपालिकाले 3 वर्षदेखि सञ्चालन गर्दै आएको नागरिकसँग मेयर स्वास्थ्य कार्यक्रम प्रभावकारी देखिएको छ। नगर प्रमुखको नेतृत्वमा सञ्चालित यस कार्यक्रममा घर घरमै स्वास्थ्य कर्मी पुगेर स्वास्थ्य जाँच, परामर्श र आवश्यक औषधि वितरण गरिँदै आएको छ। कृष्णपुरका स्थानीय लाभग्राही नन्दराज भट्ट र तारादत्त भट्टले घरमै स्वास्थ्य कर्मी आएर चेक जाँच तथा परामर्श दिएको प्रति खुशी व्यक्त गर्नुभयो।
सल्लाह सुझाव सबै टिमले दिइरहेका छ। सुगर प्रेसर टाइम टाइममा चेक गर्नु होला, औषधि राम्रो नियमित खानु होला, निशुल्क औषधि पाइन्छ, निशुल्क उपचार हुन्छ भन्ने सल्लाह सुझाव दिइरहेका छ। नगरपालिकाले बहुत बढिया काम गरेको छ हाम्रो यहाँ, निशुल्क औषधि दिने, निशुल्क चेक गराउने बहुत बढिया। मलाई फर्स्ट फर्स्ट सुने हो।
त्यहीका स्थानीय मानबहादुर लोहार र हिरादेवी लोहार पनि घरमै स्वास्थ्य सेवा पाएकोमा उत्साहित हुनुहुन्छ।
पेसाब चेक गर्यो, सुगर चेक गर्यो, अस्पतालमा आएर दबाई लिनु भनिएको छ, अब जानु
सोध्यो राम्रो पारी, तुमलाई के छ कसो छ, तुमलाई के परेशानी भयो, हाम्रो हस्पिटलमा आउनु, हाम्रो डाक्टर साथ भन्यो।
आर्थिक वर्ष 2079-80 13,000, 80-81 15,000 र 81-82 32,605 जना नागरिकले घरमै स्वास्थ्य सेवा पाएको नगरपालिका स्वास्थ्य शाखाको तथ्याङ्कमा उल्लेख छ। नगर प्रमुख हेमराज ओझाले यो कार्यक्रम आफूले अघि सारेको राजनीतिक प्रतिबद्धता भएको बताउँदै भन्नुभयो।
जाने प्रवृत्ति भयो, नभए घरमै जडीबुटी गर्ने, आयुर्वेदिक औषधि गर्ने, धानी झाँक्रीमा भन्नुपर्ने देखिया हुनाले हामीले आएपछि कृष्णपुर नगरपालिकामा नागरिकसँग मेयर कार्यक्रम चलायो। यो कार्यक्रम एकदम प्रभावकारी भएको छ।
कृष्णपुर नगरपालिकाले घर दैलो स्वास्थ्य अभियानलाई आगामी दिनमा अझ प्रभावकारी बनाउँदै नगरवासीलाई स्वस्थ बनाउने लक्ष्य राखेको छ भने सर्वदंश उपचार केन्द्रको निर्माण कार्यलाई समेत तीव्रता दिइएको छ। हरिश चन्द्र बाग, रेडियो नेपाल, कञ्चनपुर।
अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाले संयुक्त राष्ट्रसंघ अन्तर्गतको शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संस्था युनेस्कोबाट आफ्नो सदस्यता समाप्त गर्ने निर्णय गरेको छ। अमेरिकी पक्षले युनेस्कोले इजरायलप्रति पूर्वाग्रही धारणा अपनाएको र विवाद उत्पन्न गर्न सक्ने सामाजिक तथा सांस्कृतिक विषयहरूमा जोड़ दिएको उल्लेख गरेको छ। अमेरिकी विदेश मन्त्रालयकी प्रवक्ता टैमी ब्रुसले एक विज्ञप्ति जारी गर्दै युनेस्को हालको कार्य प्रवृत्ति अमेरिका अनुकूल नरहेको र संस्था राष्ट्रिय हितसँग मेल नखाने दिशामा अघि बढ़ेको बताउनुभयो। उहाँले युनेस्कोले पछिल्लो समय संयुक्त राष्ट्रसंघका दिगो विकास लक्ष्यहरूप्रति बढ़ी केन्द्रित भई विश्वव्यापी विचारधारात्मक विषयहरू अघि सारेको टिप्पणी गर्नुभयो। साथै युनेस्कोले प्यालेस्टाइनलाई सदस्य राष्ट्रको रूपमा स्वीकार गरेको निर्णयप्रति गम्भीर सन्तोष व्यक्त गर्दै उक्त कदमले इजरायल विरोधी धारणा फैलाउने जोखिम बढ़ाएको बताउनुभयो। गाजामा कुपोषण र भोकमरीका कारण 4 बालबालिका सहित कम्तीमा 15 जनाको मृत्यु भएको छ। भोक र थकानका कारण चिकित्सक, नर्स लगायत स्वास्थ्य कर्मीहरू पनि बेहोस हुने गरेका अन्तर्राष्ट्रिय संघ संस्थाहरूले जनाएका छन्। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गत आर्थिक वर्षमा 65% पुँजीगत खर्च गरेको छ। मन्त्रालयले गरेका कामका बारेमा जानकारी गराउन सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका सहसचिव डाक्टर हरिबहादुर केसीले गत वर्ष मन्त्रालयले समग्रमा 84% प्रगति हासिल गरेको जानकारी दिनुभयो। गत वर्ष 3,93,000 मेट्रिक टन रासायनिक मल खरिद गरी देशमा भित्रिएको र त्यसका लागि 27 अर्ब 36 करोड़ अर्थात कुल बजेटको 98% रकम खर्च भएको छ। गत वर्षको थप 1,11,000 मेट्रिक टन मल आयात ढुवानी तथा भण्डारणको क्रममा रहेको मन्त्रालयले जनाएको छ। 2082 असार मसान्तसम्ममा करिब 4,41,000 मेट्रिक टन रासायनिक मल बिक्री वितरण भइसकेको र हाल करिब 76,000 मेट्रिक टन मौजदातमा रहेको मन्त्रालयले उल्लेख गरेको छ। सरकारले चालू आर्थिक वर्षका लागि रासायनिक मल किन्नका लागि 28 अर्ब 82 करोड़ रकम विनियोजन गरेको छ। 2082 असार मसान्तसम्ममा दुग्ध विकास संस्थान तथा निजी दुग्ध उत्पादक कम्पनीहरूबाट अधिकांश दुग्ध किसानहरूको गत चैत्र मसान्तसम्मको बाँकी रहेको बकेउटा रकम भुक्तानी भइसकेको मन्त्रालयले उल्लेख गरेको छ। प्लान्ट क्वारेन्टाइन कार्यालय काँकडभित्ताबाट गत आर्थिक वर्ष 2081-82 22 अर्ब 16 करोड़ 12 लाख मूल्य बराबरका कृषिजन्य वस्तु निर्यात भएका छन्। कार्यालयका सूचना अधिकारी चन्द्रेश्वर ठाकुरका अनुसार निर्यात हुने मुख्य वस्तुहरूमा अलैंची, चिया, प्लाई तथा भेनियर, अदुवा, अम्लिसो लगायतका वस्तु रहेका छन्। गत आर्थिक वर्षमा सबैभन्दा धेरै चिया 9 अर्ब 55 करोड़ 85 लाख, अलैंची 6 अर्ब 59 करोड़ 20 लाख, प्लाई तथा भेनियर 3 अर्ब 85 करोड़ 71 लाख र अम्लिसो 1 अर्ब 9 करोड़ मूल्य बराबरको निर्यात भएको छ। गत एक वर्षको अवधिमा अदुवा 27 करोड़ 26 लाख, बन्दा 8 करोड़ 60 लाख, जड़ीबुटी 9 करोड़ 13 लाख, मसुरो दाल 9 करोड़ 7 लाख बराबरको निर्यात भएको सूचना अधिकारी ठाकुरले जानकारी दिनुभयो। एक वर्षको अवधिमा पूर्वी नाकाबाट 3 अर्ब 46 करोड़ 1,66,000 मूल्य बराबरका कृषिजन्य वस्तुहरू आयात भएका छन्। नेपाली शेयर बजारको परिसूचक नेप्से सोमबार उच्च अंकले बढ़ेको छ। यस दिन परिसूचक 21.76 अंकले बढ़ेर 2,892.72 बिन्दुमा कायम भएको छ। आइतबार परिसूचक झीनो अंकले बढ़ेर कारोबार उच्च रकमले बढ़ेकोमा सोमबार कारोबार उच्च रकमले घटेको छ। सोमबार विभिन्न 311 कम्पनीहरूका 3,56,49,000 किता शेयरहरू 16 अर्ब 32 करोड़ 71,15,000 रूपियाँमा किनबेच भएका छन्। यस दिन सबै समूहका उपसूचकहरू बढ़ेका छन्।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
साप यू 20 च्याम्पियनशीपमा उपविजेता भएको नेपाली टोली मंगलबार स्वदेश फर्किएको छ। टोलीलाई लिन अखिल नेपाल फुटबल संघ एन्फा केन्द्रीय सदस्य तथा महिला कमिटी संयोजक सरिला श्रेष्ठ मल्लिकु र प्रवक्ता सुरेश शाह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नु भएको थियो। नेपाली टोलीका मुख्य प्रशिक्षक एम प्रसाद गुरूङले साप महिला यू 20 च्याम्पियनशीपमा उपविजेता बन्नुको मुख्य कारण थकान भएको तर्क गर्नुभएको छ। निरन्तरको खेल तालिका र मुख्य खेलाड़ीको थकानलाई हारको प्रमुख कारणको रूपमा देखाउँदै प्रशिक्षक गुरूङले पाँचवटा खेल 24 घण्टाको फरकमा खेल्नु परेकोले खेलाड़ीहरूलाई विश्राम मिलेन, थकान धेरै भएको बताउनुभयो। प्रतियोगितामा भूटान र श्रीलंकालाई हराएको नेपालले बंगलादेशसँग दुवै खेलमा पराजित हुँदै उपविजेता सीमित भएको थियो। बंगलादेशको ढाकास्थित वसुन्धरा किङ्स एरिनामा सोमबार भएको लीग चरणको अन्तिम खेलमा घरेलु टोली बंगलादेशसँग नेपाल 4-0 गोलले पराजित भएको थियो। यो सँगै बंगलादेशले अपराजित रहँदै 18 अंकका साथ उपाधि हात पार्यो। बंगलादेशसँग 2 हार बिहोरेको नेपालले 6 खेलबाट 12 अंक पुर्याए। नेपालले लीग चरणमा श्रीलंकालाई समान 7 गोलले पराजित गरेको थियो। भूटानलाई 6-1 र 8-0ले पराजित गरेको, बंगलादेशसँग नेपाल 3-2ले पराजित भएको थियो। क्वालिटी काठमाडौँ स्कूल्स क्यूएसको आयोजनामा आगामी नोभेम्बरमा अन्तर स्कूल क्रिकेट प्रतियोगिता हुने भएको छ। मंगलबार पत्रकार सम्मेलनमा आयोजकहरूले जानकारी गराए अनुसार क्यूएस अन्तर स्कूल क्रिकेट प्रतियोगिताको पहिलो संस्करण आगामी नोभेम्बर 20 धुम्बराई क्रिकेट मैदानमा शुरू हुनेछ। प्रतियोगिताका सहभागीले आफ्नो स्कूलमा अध्ययनरत विद्यार्थीबाट छात्र तथा छात्रा जसलाई पनि टीममा समावेश गर्न पाउने व्यवस्था राखिएको आयोजकले जानकारी गरायो। प्रतियोगिताका खेलहरू 10 ओभरमा हुनेछन्। प्रतियोगितामा 16 टीमको सहभागिता हुने अपेक्षा गरिएको छ।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज देशभर सामान्यतया बदलिरहेको कोशी, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाड़ी भागका केही स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखा जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार आज बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा अधिक वर्षाको सम्भावना रहेको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 30.8 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 20.8 डिग्री सेल्सियस, वर्षा 11.6 मिलिमिटर, आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 29 देखि 31 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:22 भयो भने सूर्यास्त भरे साँझ 6:59 हुनेछ। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी दलीय राजनीतिमा फर्कन नहुने एमालेको निष्कर्ष, आफू राजनीतिमा सक्रिय भइसकेको भण्डारीद्वारा स्पष्ट। प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरूको प्रश्नको जवाफ दिनुहुने, संघीय निजामती विधेयक र नेपाल नागरिकता दोस्रो संशोधन विधेयक दफावार छलफलका लागि विधान व्यवस्थापन समितिमा पठाउन राष्ट्रिय सभाबाट स्वीकृति, मुलुकको राजनीति बीपी कोइरालाले अपनाएको राष्ट्रिय नीतिको जगमा उभिएको सभापति शेरबहादुर देउवाको भनाई, आज 43 औं पुष्पलाल स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइदै, र शैक्षिक वैज्ञानिक र सांस्कृतिक सम्बन्धी संयुक्त राष्ट्रसंघीय निकाय युनेस्को संघको आबद्धताबाट बाहिरिने अमेरिकाको निर्णय। रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार बुलेटिन 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।